नमस्कार, कार्यक्रम संज्ञता र समृद्धिमा हार्दिक स्वागत छ। म कार्यक्रम प्रस्तुता हरि रिमाल। साताको प्रत्येक बुधबार राति 9 बजेको समाचारपछि रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रम संज्ञता र समृद्धि रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जबाट पनि सजिलै सुन्न सक्नुहुनेछ। यस्तै हाम्रो वेबसाइट www.radionepalonline.com पनि हामीलाई प्रत्यक्ष सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले नेपालमा संघीयता कार्यान्वयनको अवस्था र यसले सामाजिक आर्थिक परिवर्तनमा पारेका प्रभावहरूका विषयमा विचार विमर्श गर्ने गर्छौ। कार्यक्रमको आजको श्रृङ्खलामा हामीले सार्वजनिक सेवा प्रवाहमा स्थानीय तहले पुर्याएको योगदान र देखेका समस्या लगायतका विषयमा तयार पारिएको एक रिपोर्ट
सफल काम गर्दै गएपछि यसको संगठनहरूमा
र संहिता अघि र संहिता पछिको आर्थिक सामाजिक रूपान्तरणका विषयमा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेश केसीसँग गरिएको कुराकानी सहित उपस्थित भएका छौँ।
हिजो चाहिँ गाउँघरमा बत्ती थिएन, बत्तीको व्यवस्था पर्थ्यो, टोल बस्तीमा अब बिजुली बत्ती बलेको छ भनेपछि हिजोको भन्दा धेरै सुविधाहरू आएका छन् र अब अलिकति भौतिक विकासतर्फ मान्छेको अब स्थानीय सरकारप्रतिको चासो।
नेपालमा संघीय प्रणाली अप्नाउनु सामाजिक आर्थिक विकास र सेवा प्रवाहका दृष्टिकोणले महत्वपूर्ण मानिन्छ। यसले स्थानीय तहलाई सशक्त बनाउँदै राज्यका स्रोत साधनलाई समाजका सबै तह र तबकामा पुग्न सहजीकरण गरेको छ। संघीयता कानूनपछि सकारात्मक र नकारात्मक दुवै चुनौतीपूर्ण पक्षहरू देखा परेका छन्। नेपालको संघीयताले सेवा प्रवाहलाई समुदायको नजिक पुर्याउन ठूलो योगदान पुर्याएको छ। स्थानीय शासनको सशक्तिकरणका लागि स्थानीय तहहरूले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारमा प्रत्यक्ष रूपमा लगानी गरेका छन्। यसले सेवाको पहुँच बढाउनका साथै निर्णय प्रक्रियामा स्थानीय सहभागिता समेत सुनिश्चित गरेको छ। यस्तै स्रोतको विकेन्द्रीकरण, आर्थिक स्रोत र कर्मचारी व्यवस्थापन स्थानीय तहलाई हस्तान्तरण हुँदा स्थानीय आवश्यकता अनुसार कार्यक्रम कार्यान्वयन गर्न सहज बनाएको स्थानीय जनप्रतिनिधिहरूको भनाइ छ।
नेपालकै हाम्रो समृद्धिको चाहिँ आधार भनेको समृद्धिको निम्ति समूहको निम्ति कोशी ढुङ्गा साबित हुने भनेको चाहिँ पर्यटकै हो, पर्यटन होइन। हामीसँग पशुपति छ, हामीसँग लुम्बिनी छ, हामीसँग डाँफे मुनाल कस्तुरी मृग छ, हामीसँग नभएको केही पनि हिमसिङहरू छन्, सगरमाथा हामीसँगै छ, हामीसँग नभएको केही पनि छैन। तर हामीले सिरियसली गम्भीरतापूर्वक रियल दिने कुरामा चाहिँ हामी
यस्तै संहिता कानूनसँगै आर्थिक सामाजिक परिवर्तनमा समेत उल्लेख्य उपलब्धि भएको छ। संघीय संरचनाले आर्थिक असमानता घटाउन र समाजमा पिछडेका वर्गलाई मूल प्रवाहमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ। आर्थिक अवसरको विस्तारका रूपमा स्थानीय स्तरमा उद्यमशीलता प्रवर्धन, कृषि उत्पादन वृद्धि र रोजगारी सिर्जनाका कार्यक्रमहरूमा स्थानीय सरकारहरूले ध्यान दिएका छन्। यस्तै संहिताको मर्म अनुसार स्थानीय, प्रादेशिक र राष्ट्रिय स्तरमा सामाजिक विविधतालाई प्रतिनिधित्व गर्ने व्यवस्था गरिएको विज्ञहरूको भनाइ छ।
संवैधानिक राजतन्त्रको बेला भन्दा अहिले त धेरै अग्रगामी छ। कमसे कम त्यति पैसा आएर वार्ड वार्डमा जान सक्ने र नगरपालिकाले योजनाहरू छनौट गर्ने, समपूरक योजनाहरू गर्ने, विशेष अनुदानका योजनाहरू गर्ने र संघ प्रदेश समन्वय गर्न सक्यो भने कृषि, स्वास्थ्य होइन, पशुपालनका क्षेत्रमा, शिक्षाको क्षेत्रमा नि बजेटहरू आउने, यो त छँदैछ। हाम्रा चाहिँ अलिकति यो बहुवर्षीय योजनाहरूमा पनि बजेट आउने छ। हिजो भन्दा त धेरै अग्रगामी र बजेटको धेरै फ्लो भएको छ।
तथापि संहिता कार्यान्वयनमा स्पष्टता नहुँदा त्यसको असर पनि उत्तिकै देखिएको छ। अधिकार र जिम्मेवारीको सीमाङ्कन नहुँदा विभिन्न तहका सरकारबीच समन्वयको अभाव छ। यस्तै प्रादेशिक तहमा आर्थिक स्रोतहरूको असमान वितरणले केही प्रदेशहरू पछि परेका छन् भने दक्ष जनशक्ति र प्राविधिक स्रोतको कमीले संहिता कार्यान्वयनमा बाधा पुगिरहेको छ। संहिताको सफल कार्यान्वयनका लागि अधिकारको स्पष्ट सीमाङ्कन र समन्वयका लागि प्रभावकारी संयन्त्र तथा नीति र कानुनी अस्पष्टताको अभाव छ। यस्तै संघीय प्रणालीलाई बलियो बनाउन क्षमता अभिवृद्धि र प्रविधिको प्रयोगलाई प्राथमिकता दिन आवश्यक रहेको सरकारहरू बताउने गर्छन्।
संवैधानिक कुराहरू पनि हामी भत्ता पनि भएको छन्, कतिपय कुरा प्रशासनिक संरचनामा पनि हामीले भत्ता पनि ल्याएका छौँ। त्यसलाई अहिले हामीले केही पनि बनाउनु पर्यो, उदाहरणीय काम पनि गर्नु पर्यो र त्यसले सफल काम गर्दै गएपछि यसको संगठनहरूमा अलि थप विस्तार गर्ने कुराहरू पछि गर्न सकियो।
संघीय प्रणालीले नेपाललाई समृद्धि युगतर्फ अघि बढाएको छ। यद्यपि सेवा प्रवाह र सामाजिक आर्थिक परिवर्तनलाई अझ प्रभावकारी बनाउनका लागि नीति, स्रोत साधन र समन्वयमा आवश्यक सुधार गर्नु जरुर देखिन्छ। संहिताको मर्म अनुसार काम गर्न सकेमा समाजको समग्र रूपान्तरण र समृद्धि सुनिश्चित गर्न सकिने देखिन्छ। नेपालमा संहिता कार्यान्वयनको सुरुवातसँगै स्थानीय तहलाई आम नागरिकले घर आँगनको सरकारको रूपमा चित्रण गर्ने गरेका छन्। सार्वजनिक सेवा प्रवाहमा स्थानीय तहको योगदान प्रत्यक्ष र महत्वपूर्ण मान्ने गरिन्छ। स्थानीय तह नागरिकसँग नजिक रहेर सेवा प्रदान गर्ने मात्र नभई स्थानीय आवश्यकता र प्राथमिकतामा आधारित विकासलाई पनि गति दिने प्रमुख एकाइ हो। स्रोतको प्रभावकारी प्रयोग, पारदर्शिता र जनसहभागिता बढाउन सके स्थानीय तहबाट अझ गुणस्तरीय र दिगो सेवा प्रवाह सम्भव रहेको जनप्रतिनिधिहरू बताउने गर्छन्। यसका लागि तिनै तहको सरकारको समन्वय आवश्यक रहेको उनीहरूको भनाइ छ। आज हामीले यिनै विषयमा केन्द्रित रहेर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेश केसीसँग कुराकानी गरेका छौँ। सुनौ उहाँसँग गरिएको कुराकानी। यहाँलाई स्वागत छ रेडियो नेपालको कार्यक्रम संघीयता र समृद्धिमा।
हजुर, धन्यवाद।
हामी अहिले संविधान त तीन तहको सरकारको अभ्यासमा छौँ। हामी झन्डै एक दशक यता संघीयता कानुनको चरणमा छौँ। संघीयता कानुनको चरणमा स्थानीय तहलाई हामी घर आँगनको सरकारको रूपमा लिने गरेका छौँ। तपाईँले तपाईँको स्थानीय तह त्रिवेणी गाउँपालिका त्यहाँका नागरिकलाई घर आँगनको सरकार हो भनेर परिचय दिनुभएको छ, यहाँबाट सुरु गरौँ न।
हजुर, प्रश्नलाई हजुरलाई धन्यवाद। अब हामीले यो त्रिवेणी गाउँपालिकाको दोस्रो निर्वाचन भइसकेपछि हामीले प्राथमिकतामा राखेका मुख्य एजेन्डाहरू शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेका थियौँ। त्यस अन्तर्गत हामीले सबै विद्यालयहरूका अब पक्की भवनका संरचनाहरू निर्माण गर्ने हाम्रो लक्ष्य थियो। त्यस अन्तर्गत हामीले आजसम्म 42 विद्यालय भवनहरू निर्माण गरेका छौँ र त्यसमा करिब अब अलिकति माझि स्तरहरूमा पक्की भवनको संरचना निर्माण भएको छ। साथसाथै पालिकाबाट नै अब पालिकाको आन्तरिक कोषबाट सबै विद्यालयहरूमा दर्बन्दीमा भएका विद्यालयहरूमा शिक्षकहरूको व्यवस्था गरिएको छ। त्यस्तै प्रकारले आइसिटी ल्याबहरू, पुस्तकालय अनि यी हाजिरीको व्यवस्था गर्ने प्रयासहरू भइरहेकै छन्। र स्वास्थ्यमा हेर्दाखेरि हाम्रो एउटा गाउँपालिका अस्पताल छ, त्यसमा हामीले एम्बुलेन्स डाक्टरको व्यवस्था गरेका छौँ पालिकैबाट। र साथै अब यहाँको ल्याबको, त्यसपछि एक्सरे आदि अनि आँखा उपचार सेवा त्यसबाट सञ्चालित छ। साथै अब हाम्रो भिडियो एक्सरे सेवा पनि त्यहाँ सञ्चालन छ भने प्रत्येक वडामा आधारभूत स्वास्थ्य इकाइ केन्द्रहरू स्थापना भएका छन् र चार ठाउँमा हामीले बर्थिङ सहितको सेवा उपलब्ध गराएका छौँ। सबै ठाउँमा स्वास्थ्यको पहुँचलाई पनि अलिक व्यवस्थित गरेर लगाएका छौँ। हामीले पालिकाबाट उपलब्ध गर्नुपर्ने आधारभूत औषधिहरू पनि पालिकाबाट उपलब्ध गराइरहेका छौँ। अर्को कुरा अब नागरिकहरूलाई उपलब्ध गराउनुपर्ने दैनिक दिनका सेवाहरू, सिफारिस, नागरिक तल सिफारिस लगायतका, अनि त्यसपछि दैनिक सेवाहरू अथवा सामाजिक सुरक्षा भत्ता कार्यक्रमहरूलाई नियमित गरेका छौँ। अब भने अर्कोतिर अब भौतिक पूर्वाधारमा हेर्दाखेरि बाटोहरू अब कच्ची बाटो खास गरी पक्की तह गर्न सकिएको अवस्था छैन। कच्ची बाटोहरू अहिले प्रत्येक टोलहरूमा वडा मात्र नभएर प्रत्येक टोलमा पनि अब कच्ची बाटोहरू पुगेको छ। र साथै हामीले एउटा त्रिवेणी गौरवको योजनाको रूपमा त्रिवेणी चक्रपथ भनेर हामीले नामाकरण गरेका थियौँ। त्यसको पनि अब अधिकांश भागमा हामीले ट्र्याक जोडिसकेका छौँ र थोरै भागमा अब जोड्न बाँकी छ। अनि हामीले गाउँपालिकाको प्रशासकीय भवन पनि हामीले निर्माण कार्य सम्पन्न गरेका छौँ। साथै हामीले पालिका अस्पतालको नयाँ भवन पनि अब सम्पन्न हुने चरणमा छ र हामी 6 महिनाभित्रै अब ठेकेदार कम्पनीले अब पुरा गर्छौँ, निर्माण कम्पनीले भनिराख्नु भएको छ, त्यो पनि सम्पन्न हुन्छ होला। साथै अहिले एउटा पर्यटकीय क्षेत्रको रूपमा हाम्रो एउटा जनयुद्धको लागि परिचित ठाउँ पनि भए हुनाले हाम्रो धुमवीर भन्ने ठाउँमा जनयुद्ध सङ्ग्रहालय निर्माण भइरहेको छ। त्यो बहुवर्षीय कार्यक्रमहरू पर्यटन गुरु योजना पनि हामीले निर्माण गरेका छौँ। अर्कोतिर हेर्दाखेरि कृषिको अब कृषिलाई पनि अब अलिकति आधुनिकरण गर्नुपर्छ भन्ने हिसाबले अब मिनी टेलरहरू, त्यसपछि अब थ्रेसर मेसिन लगायतका अलिकति आधुनिक औजार उपकरणहरू अनुदानमा किसानहरूलाई वितरण गर्ने, त्यसपछि अब उन्नत जातको बिउ बिजनहरू पनि वितरण गर्ने कामहरू पनि पालिकाको कृषि शाखा मार्फत भएको छ भने अरू प्राविधिक सेवाहरू पनि कृषि र अब पशु शाखा मार्फत सञ्चालन भइरहेका छन्। र यसरी हेर्दाखेरि अलिकति अब हामीले छिटो छरितो नागरिकहरूलाई सेवा दिने काममा तदारुकता अप्नाएका छौँ।
यसो त स्थानीय त आफै सार्वजनिक सेवा प्रवाहको लागि पहिलो केन्द्र हो, आम नागरिकले पहिला खोज्ने भनेको स्थानीय सरकार हो। सार्वजनिक सेवा प्रवाहको लागि तपाईँहरूलाई आइपरेका समस्या चुनौतीहरू चाहिँ के हुन् जस्तो लाग्छ तपाईँको पालिकामा?
अहिले त्यस्तो सार्वजनिक सेवाको लागि हामीलाई ठुलो चुनौतीहरू त त्यस्तो केही देखेको छैन। हामीले प्रत्येक वडाहरूबाट हाम्रा स्थानीय निकायहरू मार्फत अब नागरिकलाई दिनुपर्ने सेवाहरू समयमै दिइराखेकै छौँ। र खास गरी कहिलेकाहीँ अब हामीलाई बत्तीको समस्या हुने अलिकति अब परिवृद्धिले साधना दिँदाखेरि कहिलेकाहीँ अब अलिकति समस्या भए पनि त्यस्तो एकदम जटिल समस्या देखिएको छैन। मुख्य कुरो हाम्रो पालिकामा अब अलिकति त्यही बाटोकै समस्या हो। कति बाटोहरू त छ, अरू बेला हाम्रो चल्छ, बर्सातको समयमा अलिकति अब गाडीहरू प्रत्येक बस्तीहरूमा जानलाई समस्या हुन्छ, त्यसको लागि हामीले अब अलिकति लगानी गर्नुपर्ने क्षेत्र भनेको यातायातमै देखिन्छ। बत्ती पनि हामीले प्रत्येक टोल बस्तीमा पुर्याइसकेका छौँ, अलिकति कुनै कुनै ठाउँमा बाँकी छ र त्यसको अब कहिले काहीँ आउने जाने त भइरहेको छ, यसको समस्या त्यो हो, अरू त अब त्यस्तो समस्या छैन।
मुख्य कुरो त तीन तहको सरकारको समन्वय नहुँदा त्यसको मर्कामा स्थानीय तह पर्ने भन्ने गरिएको छ, अन्य स्थानीय तहहरूको पनि त्यो गुनासो छ। तपाईँहरूले चाहिँ समन्वयको अभावबाट स्थानीय तहमा गर्न नसकेका अथवा दोहोरिएका यस्ता योजनागत नीतिगत कुराहरू केही छन् जसले तपाईँहरूलाई विकास निर्माणमा समृद्धिको लागि बाधा पुर्याएको छ?
हजुरले भने जस्तै अलिकति अब समन्वयको कहिले काहीँ अब समस्या आउने गर्छ, प्रदेशबाट आउने योजनाहरू अनि सङ्घबाट आउने योजनाहरू स्थानीय तहसँग समन्वय नहुने, सिधै माथिबाट अब टेन्डर हुने, माथिबाट अब निर्माण कम्पनीबाट जिम्मा लाग्ने र उहाँहरूले आएर अब केही कामहरू गर्ने, त्यसपछि छोड्ने खालको समस्याहरू पनि एकता रहेका छन्। अब त्यस्तो समस्यामा हाम्रो दुईवटा योजनाहरू अहिले अलि अब सम्पन्न नभएको अवस्थामा छन्। एउटा हाम्रो 10 नम्बर वडामा छ बर्नेटी स्वास्थ्य आधारभूत स्वास्थ्य केन्द्रको भवन पनि त्यो गत वर्ष सम्पन्न हुनुपर्ने भएको छैन। एउटा विद्यालयको भवन पनि पुराना गरेर अब त्यो चाहिँ ठेकेदारले त्यत्तिकै छोड्दाखेरि अलिकति हामीलाई समस्या भएको छ। अब अन्य कुराहरू पनि अब कहिले काहीँ अब कहाँनिर कसरी बजेट आएको छ, के कार्यक्रम छ भन्ने कुरो तल जानकारी नहुने अनि पछि काम सम्पन्न हुने आइसकेपछि मात्रै त्यो जानकारी हुने र त्यो काम चाहिँ अब राम्रो भए नभएको पनि अब तल चाहिँ केही कुनै जानकारी नलिएर सिधै भुक्तानी हुने समस्याहरू छन्।
स्थानीय त खास गरी विकास निर्माणमा पनि भौतिक पूर्वाधारको विकासमा लाग्ने गरेको, मानवीय पुँजीको विकासमा चाहिँ अलिक केन्द्रित हुन नसकेको भन्ने पनि गरिएको छ। तपाईँले तपाईँको पालिकामा भौतिक विकाससँगै मानवीय पुँजीको विकासको लागि केही त्यस्ता नयाँ योजनाहरू अघि सार्नु भएको छ ताकि त्यसले अहिले तत्काल होइन भविष्यमा मात्रै परिणाम दिन्छ?
यहाँले ठिक भन्नुभएको छ। जस्तो अब हामीले मानवीय पुँजी निर्माण गर्नको लागि पहिलो त अब हाम्रो शिक्षा नै हो, राम्रो शिक्षा विषय भयो भने त्यसबाट नै अब मानवीय पुँजी निर्माण हुने हो र अन्य जस्तो अब लक्षित कार्यक्रमहरू मार्फत पनि हामीले केही क्षमता विकासका कार्यक्रमहरू, नेतृत्व विकास अनि सिपमूलक तालिमहरूका कामहरू पनि गरेका छौँ हाम्रो महिला तथा बालबालिका शाखा मार्फत। साथसाथै अब अर्को हाम्रो उद्योग शाखा मार्फत पनि अब केही सिपमूलक तालिमहरू, प्रशिक्षणहरूको कार्यक्रमहरू त्यहाँबाट सञ्चालन भएका छन् भने त्यसमा पनि हाम्रो जोड चाहिँ गएको छ, लगानी चाहिँ भएकै छ। र खास गरी अब हाम्रो अलि पहाडी इलाकाहरूमा अब यो भौतिक पूर्वाधार नभएसम्म अरूको अलिकति अब सुविधा नहुने भावनाले कम्ती हो पनि अब नियमित रूपमा चल्ने सडकहरू, नियमित विद्युत, त्यसपछि अब राम्रा खाले अलिकति अब विद्यालय भवनहरू, स्वास्थ्यका सार्वजनिक भवनहरू, यो पनि अति आवश्यक नै छ अब गाउँ ठाउँहरूमा, त्यसमा पनि हामीले जोड दिनु पर्नेछ र मानवीय विकासको कुरामा पनि अब लगानी भइरहेको छ।
स्थानीय तहका गुनासोहरू बढी सामान्य स्तरमा स्थानीय तहमा आउने गुनासोहरू आम नागरिकका सामान्य प्रकृतिका नै हुने गर्छन्। तपाईँले तपाईँको त्रिवेणी गाउँपालिकामा त्यहाँका नागरिकहरूको सबैभन्दा बढी गुनासो, मुद्दा, माग केमा बढी पाउनु भएको छ?
हाम्रो स्थानीय तहमा अलिकति गुनासोहरू केमा आइराखेका हुन्छ भने अब सामान्यतः यो खाने पानीको पाइपहरू अपुगा हुन्छ, त्यसमा अलिकति हामीले पुर्याउन सकिराखेका हुन्न। कतिपय नागरिकहरूको अब गाउँघरमा बाटोघाटो खन्दाखेरि अब कोही घरहरू अथवा बसाइ घर जग्गाहरू अलिक जोखिममा परेका हुन्छ, त्यसको अब क्षतिपूर्तिका मागहरू पनि हुन्छन्। तालझाली, ग्याजिङ आदि इत्यादिको मेसिनरी वालका कुराहरू, अब नदीकरणका समस्याहरू पनि आउने गर्छन्। यिनीहरू आधारको समस्या भयो भने अब रोजगारीको समस्या त छँदैछ, अब हामीले चाहिँ अलिक काम पाएनौँ अथवा सरकारले रोजगारी दिएन भन्ने समस्याहरू छन्। कहिले काहीँ अब सरकारी जागिरहरूमा अलिकति बढी प्रतिस्पर्धा हुने, त्यति बेला कहीँ विवाद हुने कुरा पनि आउँछन्। अब अनि त्यस्ता समस्याहरू त त्यस्तो देखिरहेन अहिलेसम्म।
नागरिकका माग मुद्दा र तपाईँहरूको योजनाको तादम्यता कतिको मिलेको देखिन्छ?
सके जति हाम्रो साधन स्रोतले भ्याएसम्म, जनशक्तिले भ्याएसम्म हामीले अब जनताका समस्याहरूलाई पुरा गर्नेतिर त हामी लागिरहेकै छौँ। अब सबै नागरिकहरूले माग गरे अनुसारका आवश्यकताहरू पुरा गर्न सकेका होइन। अहिलेको पछाडिमा हाम्रो चुनौती भनेको रोजगारी सिर्जना नै हो मुख्य गरी, अरू त अब मोटामोटी हिजोको भन्दा राम्रो विकास पनि भएको छ गाउँहरूमा। भौतिक विकासको कुरा गर्दाखेरि बाटोघाटो, बिजुली, त्यसपछि अब यता भौतिक संरचनाहरू होइन, सरकारी भवनहरू बनेका छन्, हिजोको भन्दा राम्रो पनि छ, अलिअलि बजारीकरण पनि हुँदै गएको छ। मुख्य कुरो अब हामीले उत्पादन कसरी बढाउने, रोजगारी कसरी सिर्जना गर्ने भन्ने अलिक चुनौतीको विषय हो। त्यसमा अलिकति युवाहरूको अहिले अब गाउँ ठाउँमै खेतीपाती अब उद्योग धन्दा भन्दा पनि अब अलिकति बाहिरतिरको अलिक बढी चासो त्यहाँ देखिया छ। अहिलेको चुनौती भने अब मलाई लाग्छ अब यो रोजगारी सिर्जना नै हो।
पहाडी जिल्लाका एउटा समस्या नै छ भौगोलिक विकासको लागि ठुलो धनराशि खर्च गर्नुपर्ने र त्यसबाट तत्काल परिणाम नदेखिने
पहाडी जिल्लाका स्थानीय तहहरूको समस्या नै हुने गरेको छ। एकातिर आफ्नो आन्तरिक आमदानी कम हुन्छ, अर्कातिर सङ्घीय सरकार र प्रदेश सरकारबाट आउने सामान्यकरणका अनुदानहरू पनि पर्याप्त मात्रामा पुरा मात्रामा नआउँदा तपाईँहरूलाई कामकाजमा अप्ठ्यारो बन्ने गरेको छ। यो सँगसँगै तपाईँको पालिकामा राजनीतिक संहितासँगै प्रशासनिक र वित्तीय संहिताको अवस्था चाहिँ के छ, त्यसलाई पनि थोरै बताइदिनुहोस् न।
यहाँले एकदमै जायज प्रश्न उठाउनु भएको छ। यसमा खास कस्तो छ भन्दाखेरि, अब हामी हाम्रो आन्तरिक स्रोत चाहिँ अब धेरै कम उठ्छ, त्यसपछि हामीले माथि सङ्घ र प्रदेशबाट आउने त्यही पैसामा मात्रै भर पर्नु पर्ने हुन्छ। त्यसमा पनि अब मात्र तोकिएको सामान्यकरण र राजस्व बाँडफाँडको पैसो प्रदेशबाट पनि पुरा आउँदैन र सङ्घबाट पनि पुरा आउँदैन। हामीले जति योजनाहरू निर्धारण गरेका हुन्छ ती योजनाहरू बिचमै अधुरो हुने, त्यसपछि उपभोक्ता समिति अथवा तल नागरिकहरूसँग अलिकति अन्तर्विरोध सिर्जना हुने पनि त्यसले भएको छ। त्यसले गर्दाखेरि कतिपय योजनाहरू काम भएको हुने तर अब चाहिँ पैसा नपाएको हुने अवस्थाहरू, त्यसले गर्दाखेरि जनताले नागरिकले चाहेका जस्तो हामीले विकासका कामहरू भौतिक निर्माण काम गर्न सकेका छैनौँ। अर्को कुरो अब हाम्रो बस्तीको अवस्था, त्यसपछि अब नागरिकहरू तितरभित्र भएको भएर बसेको अवस्था हुन्छ। प्रत्येक बस्तीमा हामीलाई त बत्ती पनि चाहियो, बाटो पनि चाहियो, स्कुल पनि चाहियो, खाने पानी पनि चाहियो, होइन सबै पूर्वाधार पुर्याउन एकदमै महँगो हुने भावनाले अब सानो स्रोतले परिणाममुखी काम गर्न सकिँदैन। जस्तो अब टालटुलको काम त हुने भयो होइन, जस्तै सामान्य अब यहाँ यसो वर्षातमा अब बाढी पहिरोले बाट बगाएर ल्याउँछ, त्यसमा फेरि अरू माटो ल्याएर त्यसमै अब सुधार गर्ने कामहरू हुन्छ, तर अलिकति पक्की गर्ने कुराहरू अलिकति राम्रो भौतिक संरचना बनाउने काममा हामीलाई समस्या नै छ।
प्रदेश सरकारले स्थानीय तहहरूमा हेर्ने दृष्टिकोण पनि फरक छ भन्ने तपाईँहरूले त्यस्तो पाउनु भएको छ? तपाईँको प्रदेशबाट तपाईँको पालिकाहरूमा हेर्ने दृष्टिकोणमा त्यो सामाजिक आर्थिक होस् अथवा राजनैतिक रूपमा केही फरक छ?
प्रदेशसँग हामीले प्रदेश अथवा सँगसँगै अब हामीले अपेक्षा गर्ने विषय के हुन्छ भने, अब खास गरी उहाँहरूले यिनीहरूकै ठुला परियोजनाहरूमा लगानी गर्दै हुन्छ भन्ने लाग्ने हो। उहाँहरूको अब यसमा स्थानीय गाउँठाउँहरूमा त्यति ठुला लगानीका योजनाहरू हाम्रो अब त्यस्तो पर्ने गरेका छैनन्। अब सानातिना कार्यक्रमहरू परेर ठुलो परिणाम चाहिँ अब तत्कालले केही दिन सकेका छैन। अब जस्तै बाटोमा मानव अब एउटा बाटो स्तर उन्नति भनेर मानव 1 करोड आयो भने त्यसले अब कहीँ चाहिँ ग्याजिङ लगायो, कहीँ मिसिनरी वाल लगाउँदा लगाउँदा त्यो बिचमै पैसा सकिहाल्छ, त्यसले परिणाम दिन सके जस्तो छैन। हाम्रो अपेक्षा के हुन्छ भने, कम्तीमा एउटा बाटो मानौँ 20-25 किलोमिटर लागि 1 वर्ष एउटा बाटोसम्म भए पनि एउटा बाटोसँगले अथवा एउटा प्रदेशले अथवा खाने पानीका ठुला योजना अलिकति 20-25-50-60 लाखका योजनाहरू माथिबाट सम्बोधन गरिदिएपछि सजिलो हुन्थ्यो भन्ने हो। अब हाम्रो त्यस्तो योजनाहरू आएको छैन अहिलेसम्म, सानातिना आउँछन् 50-60 लाखका अथवा कहिलेकाहीँ ठुलामा 1 करोडसम्म कार्यक्रम आएका छन्, त्योभन्दा ठुला आएका छैनन्। त्यसले गर्दाखेरि अब अलिकति उहाँहरूको पनि अब माथि अलिक पहुँच हुने नेता आदि त्यति कुराकानी हुन्छ होला, त्यसमा अब त्यति ठुलो समस्या त होइन, तर पनि हाम्रा माग अनुसारका पूर्ति भएको छैन।
तपाईँहरूले उत्पादनलाई प्रोत्साहन गर्नको लागि के कस्ता योजनाहरू बनाउनु भएको छ र कति प्रभावकारी भएको छ, यो मैले बिचमा राख्छु, यो थोरै बताइदिनुहोस् न।
हजुर, उत्पादनको प्रोत्साहनको लागि हामीले अब कृषि शाखा मार्फत हामीले यिनीहरू अलिकति आधुनिक कृषि औजारहरूलाई अनुदान वितरण गर्ने गरेका छौँ। त्यसपछि पशु कार्यालय मार्फत अब उन्नत जातका गाई, त्यसपछि भैँसी र बाख्रा वितरणको कामलाई निरन्तर दिइराखेका छौँ। साथै अब अलिकति उन्नत जातका फलफुलहरू जस्तो अब दाँते ओखर अनि त्यसपछि अब सुन्तला, कागती, किवी लगायतका फलफुलका बेर्नाहरू पनि अब हामीले अनुदानमा वितरण गर्ने कामहरू अगाडि बढाएका छौँ। र साथसाथै अब खाद्य बालीलाई पनि अलिक व्यवस्थित गर्नुपर्छ भन्ने हिसाबले अब उन्नत जातको मकै प्रवर्धन कार्यक्रम छ, त्यसपछि अब गहुँको वितरण, लसुनको लागि अब अलिकति किसानहरूलाई लसुनको बिउ वितरणका कामहरू पनि पालिकाबाट हामीले अगाडि बढाइरहेका छौँ।
हामीले संहिता आइसकेपछि आम नागरिकको जीवनस्तर सुधार हुन्छ, संहिता मार्फत नै समृद्धि ल्याउन सकिन्छ भन्ने उद्घोषका साथ परिवर्तनको लागि निकै त्याग बलिदान पनि गर्यौँ, ठुला सङ्घर्षहरू पनि गरियो। अहिले त्यसबाट आएको परिवर्तन, त्यसबाट आएको संहिता, यसबाट सञ्चालन भएको राज्य सत्ताले आम नागरिकलाई पहिलेको तुलनामा अहिले कति परिवर्तन दियो जस्तो लाग्छ? अझ तपाईँको त्यो एउटा आधार क्षेत्रमा अथवा त्यो पहाडी क्षेत्रमा कति नागरिकले परिवर्तनको महसुस गरे जस्तो लाग्छ तपाईँलाई?
पहिलेको राज्यमा त अहिले धेरै छ, जस्तो केन्द्रको अधिकार पनि स्थानीय तहमा आयो, त्यसपछि हिजोको भन्दा अहिले ठुलो परिणामको पैसा पनि तल स्थानीय तहमा आउँछ। हिजो गाविस हुँदाखेरि एउटा गाविसमा अब 30-35 लाखको कार्यक्रम बजेट आउँथ्यो भने वार्षिक बजेट, अहिले एउटा वडामा नै अब 60-70 लाखको कार्यक्रम आउँछ। त्यो पैसाले गर्दाखेरि अब सबै विद्यालयहरूमा हामीले अब शिक्षाको व्यवस्था गर्न पाइएको छ, त्यसपछि स्वास्थ्यको व्यवस्था गर्न पाइएको छ, अन्य भौतिक निर्माणका कामहरूमा लगानी गर्न पाइएको छ, होइन हिजो चाहिँ गाउँघरमा बत्ती थिएन, बत्तीको व्यवस्था पर्दै गयो, टोल बस्तीमा अब बिजुली बत्ती बलेको छ भनेपछि हिजोको भन्दा धेरै सुविधाहरू आएका छन् र अब अलिकति भौतिक विकासतर्फ मान्छेको अब स्थानीय सरकारप्रतिको चासो, स्थानीय तहले अब विकास गरेन उति विकास गरेन रोजगार भन्ने हो। तर पनि अब ठुलो गुनासो छैन कि स्थानीय सरकार मार्फत अब जनताका दैनिक दिनका समस्याहरू, उहाँहरूका दैनिक व्यावहारिक समस्याहरू स्थानीय तहले तत्कालै पुरा गरे अवस्था छ। त्यसो हामीले स्थानीय तहदेखि अब नागरिकहरू असन्तुष्ट छन् जस्तो लाग्दैन मलाई।
तिनै तहको सरकारको समन्वयको अभाव सबै ठाउँमा देखिन्छ। तिनै तहको सरकारको अभाव देखिँदा मुख्य गरी बन्न नसकेका साझा ऐनहरू बन्न नसक्दा शिक्षा कर्मचारी लगायतका प्रशासनिक कामहरूमा स्थानीय तहले झमेला भोग्नु परेको भन्ने गुनासो छ। यसले आम नागरिकलाई सेवा प्रवाहमा तपाईँहरूले दिन नसकेको अथवा भएका कमजोरीहरू केही छन्?
हजुरले भने जस्तै निश्चित रूपमा अब ऐन कानुनका अलिकति दोहोरोपनाले अथवा त्यसको प्रश्न हुँदाखेरि समस्याहरू त निश्चितै परेका छन्। जस्तो शिक्षा ऐन नै आएको छैन, त्यसले गर्दाखेरि अब शिक्षा कसरी व्यवस्थापन गर्ने, अब सबै तहका शिक्षकहरू वृत्ति विकासको मापदण्ड के हो, त्यसमा हामीले गुणस्तरीयता कायम के कसरी गर्ने, स्थानीय तहको भूमिका के हो, यी विषयमा समस्या छन्। जस्तो कर्मचारी असामान्य ऐन नआउँदाखेरि पनि त्यसले पनि अब केही न केही झमेलाहरू सिर्जना गरेको छ। अहिले हेर्दाखेरि जस्तो अब स्थानीय तहमा गर्ने खटिने कर्मचारी र सङ्घबाट खटिने कर्मचारीहरूको बिचमा पनि अलिअलि बुझाइमा अलिअलि व्यवहारमा कहीँ न कहीँ अब समस्या देखिने, यी कुराले पनि अब कहीँ न कहीँ झमेलाहरू त छन्। अब यो दोहोरोपना हरेक कुराहरू छन्, अब त्यसको अधिकारको बाँडफाँडको सवालमा कहिलेकाहीँ अब तानातान हुने, खास गरी अब तलका अधिकारहरू सङ्घले नै अब केन्द्रित गर्न खोज्ने भावनाले अब प्रदेश पनि अब अधिकारविहीन जस्तो हुने, त्यसपछि स्थानीय तह पनि अब अलिअलि सानातिना काम बाहेक ठुला कामहरू माथि नै केन्द्रित गर्दाखेरि अब समस्या छ। बजेटकै पैसाकै कुरा गर्दाखेरि पनि अब सङ्घमा चाहिँ अब 70% जस्तो माथि राख्ने गरिया छ भने अब तल स्थानीय प्रदेश र अब स्थानीय तहहरूलाई अब करिब 30% नै काम चलाउनु पर्ने बाध्यता छ। समस्याहरू स्थानीय तहमा छन्, जनताका दैनिक दिनका समस्याहरू तल छन्। खानेपानीको पाइप छैन, कहीँ सिँचाइ छैन, अब कहीँ चाहिँ अब बत्तीको तार पुग्या छैन, होइन, अब कहीँ विद्यालयहरूमा खेल मैदान छैन, कहीँ घेरबार छैन, कहीँ शौचालय छैन, यहाँ हरेक कुराहरू छन्। त्यसो भए अब सानातिना कार्यक्रमको लागि माथिबाट सिधै स्थानीय तहहरूलाई नै अलिकति अब बजेटको व्यवस्था गरिदिएपछि स्थानीय तहहरू त्यसमा जिम्मेवार हुन्थे भन्ने त लाग्छ कि अब अलिकति अब त्यसको पनि मिल्दै जाला।
यो के गर्न सक्यो भने तिनै तहका सरकारले समन्वयकारी भूमिका निभाएर आम नागरिकले खोजेको समृद्धिको यात्रा तय गर्न सकिन्छ होला। के गरियो भने चाहिँ आम नागरिकको अहिलेको जुन समस्या छ, दैनन्दिन रूपमा परेको समस्या, रोजगारीको समस्या, शिक्षा स्वास्थ्य रोजगार लगायतका समस्यालाई कसरी निराकरण गर्न सकिन्छ जस्तो लाग्छ तपाईँलाई?
मेरो विचारमा यहाँ आधारभूत जति आवश्यकताहरू छन्, आधारभूत आवश्यकता पूर्तिको लागि सङ्घ प्रदेशले स्थानीय तहहरूलाई बजेटको व्यवस्था गरिदिने, स्थानीय तहहरूले आफ्नो आवश्यकता अनुसार बाँडफाँड गर्न पाउनु पर्यो। अहिले कस्तो भइराखेको छ भने प्रायःसो कार्यक्रमहरू स्थानीय तहमा बजेट थाहा आउँछ, त्यो बजेट एकदम सशर्त रूपमा माथिबाट तोकिएकै हुन्छ। जस्तो अब शीर्षकै तोकेर कार्यक्रमै तोकेर प्रदेशले केन्द्रले दिने गरेका छ, त्यसमा स्थानीय तहको अब खास निर्णयको अधिकार हुन्न। त्यसको अलावा स्थानीय तहलाई नै अब योजना छनौट र अब योजनामा बजेट विनियोजनको जिम्मेवारी दिने, त्यसपछि अलिकति ठुला स्तरका भनौँ उद्योग धन्दा भनौँ अथवा त्यस्ता खालका ठुला खालका परियोजना त सङ्घले गर्ने कुरा भइहाल्यो नै, त्यसपछि अलिक मध्यम स्तरका प्रदेश स्तरले गर्ने, त्यसबाट अब अलिकति ठुला उद्योगहरूको अवधिकरणको जिम्मा अब सङ्घ सरकार लिने, त्यसपछि स्थानीय स्तरमा अब कुटीर उद्योगहरू सानातिना अब घरेलु उद्योगहरूको व्यवस्थापनको लागि स्थानीय तहलाई सक्रिय गराउने, अब भयो भने रोजगारी पनि सिर्जना गर्न सकिने, तल स्थानीय तह पनि भोलि हुने र माथि सङ्घ र प्रदेशले खास गरी ऐन निर्माणका काममा अलि विशेष अब त्यहाँ ध्यान दिनुपर्ने सभासदहरूले अथवा चाहिँ जनमाथिको प्रतिनिधिहरूले कानुन निर्माण कस्तो कानुन बनाउँदाखेरि देशमा समृद्धि हुन्छ, कस्तो कानुन बनाउँदाखेरि अब देशको चाहिँ अब सुशासन हुन्छ भन्ने विषयमा उहाँहरूले त्यता अलिकति बढी टाइम दिने, स्थानीय सरकारलाई अलिकति बढी विशेष गरी अब जनताका दैनिक दिनका आवश्यकता लगायत अब विकास निर्माणका काममा स्थानीय तहलाई बढी जिम्मेवारी दिन सकियो भने त्यसबाट अलि अब सुधार हुन्छ होला जस्तो लाग्छ। र केन्द्र प्रदेशले यिनी भ्रष्टाचार नियन्त्रण लगायतका अब अनुगमनका पाटाहरूलाई माथिबाट हेरिदिने भयो भने राम्रो हुन्छ जस्तो लाग्छ।
अब तपाईँहरूको कार्यकाल त करिब सकिसकेको छ, अब तपाईँहरू 2084 सालमा स्थानीय तहको अर्को निर्वाचन हुने अवधिसम्म तपाईँले तपाईँको पछिल्लो कार्यकालमा तपाईँको त्रिवेणी गाउँपालिकालाई कस्तो रूपमा देख्न चाहनु भएको छ, कस्तो बनाएर छोड्ने तपाईँको चाहना छ, यसलाई पनि थोरै बताइदिनुहोस् न।
यो अवधिमा हामीले अब हामीले हिजो गरेका प्रतिबद्धताहरूलाई पुरा गर्नतिर हामी लाग्नुपर्ने हुन्छ। हामीले अब के प्रतिबद्ध गराएको थियौँ भने कम्तीमा अब त्रिवेणी गाउँपालिकामा अब सबै ठाउँमा केन्द्रीय प्रसारण लाइनको विद्युत लाइन पुर्याइनेछ भन्ने प्रतिबद्ध थियो, त्यो हामीले पुरा गरेका छौँ। त्यसपछि अब नेपाल सरकारको केन्द्रीय नीति पनि हो र हामीले पनि त्यो नारा लगाएका थियौँ कि अब एक घर एक धाराको कार्यक्रम हामीले कार्यान्वयन गर्ने भनेका थियौँ। त्यसमा पनि हाम्रो काम चाहिँ द्रुत गतिमा भइरहेकै छ, तर त्यसलाई हामीले सकभर अब 100% पुर्याउने हाम्रो लक्ष्य रहन्छ, कति हुन्छ त्यसमा पनि हाम्रो जोड छ। त्यसपछि अर्को कुरा के थियो भने हामीले सबै विद्यालय भवनहरूलाई अलिकति आधुनिक भूकम्प प्रतिरोधी भवनहरू निर्माण गर्ने, कम्तीमा अहिलेको शिक्षालाई प्रविधिसँग जोड्ने भनेका थियौँ। जस्तो अब प्रत्येक विद्यालयमा कम्प्युटर शिक्षा, त्यसपछि अब अलिकति अब ई हाजिरको व्यवस्था, अनि त्यसपछि अब ल्याबहरू अनि विज्ञान प्रयोगशाला लगायतका कुराहरू चाहिँ आधारभूत रूपमा व्यवस्थापन गर्ने र अब जनशक्ति पनि आवश्यक र एकदम अब अति आवश्यक जनशक्ति हामीले पालिकाको लगानीबाट भयो नि अब पुरा गर्ने भनेका थियौँ, त्यो काम पनि हामीले गरिराखेकै छौँ। र त्यसपछि अर्को भनेको अब हामीले चाहिँ सडकै कुरा छ अलिकति मुख्य समस्या भनेको, यसलाई ग्राभल गरेर कम्तीमा प्रत्येक वडाको कार्यालयसम्म अथवा वडाको केन्द्रसम्म अब 12 महिना गाडी चल्ने खालको बनाइन्छ भनेर हामीले चुनावको बेला भनेका थियौँ। त्यो अब हाम्रो बाँकी नै छ, त्यो कामलाई अब हामीले जनसरमदान गाँसेर हुन्छ अथवा अलिकति प्रदेशसँग केन्द्रसँग समन्वय गरेर कम्तीमा पनि वडा कार्यालयसम्म, अब सबै टोल बस्तीमा त अब अहिले भन्न सकिन्न, वडाको केन्द्रसम्मलाई अब 12 महिना, सबै 10 वडा छन् हाम्रोमा, 10 वडाका केन्द्रसम्म 12 महिना अब गाडी जान सक्ने वातावरण बनाइयो भने अब त्यहाँबाट किसानले उत्पादन गरेको अब अदुवा आलु त्यसपछि अब अनि केही फलफुलका लगायतका अब वस्तुहरू बजारसम्म ल्याउन र बजारको सामग्री माथिसम्म लैजान गाउँसम्म लैजान अब सहज हुन्छ, त्यसतिर हाम्रो अब ध्यान जान्छ।
हस्, समय र संवादको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
हस्, हजुरलाई पनि विशेष धन्यवाद।
कार्यक्रममा अहिले हामी कुराकानी गर्दै थियौँ रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेश केसीसँग। कार्यक्रममा आज हामीले सार्वजनिक सेवा प्रवाहमा स्थानीय तहको योगदान तथा संहिता कानुन अघि र संहिता कानुन पछिको रुकुमको त्रिवेणी गाउँपालिकाको अवस्था लगायतका विषयका सामग्री प्रस्तुत गरेका छौँ। कार्यक्रमको आजको श्रृङ्खला तपाईँलाई कस्तो लाग्यो सुनेर सल्लाह सुझाव तथा प्रतिक्रिया दिन भने नभुल्नुहोला। आगामी साता पुनः यसै समयमा कार्यक्रमको अर्को श्रृङ्खला लिएर उपस्थित हुने नै छु। आजलाई भने कार्यक्रम संघीयता र समृद्धिबाट म प्रस्तोता हरि रिमाल बिदा चाहन्छु। तपाईँ भने रेडियो नेपाल सुन्दै गर्नुहोला।